उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी दुई सातादेखि समय त्रास्ती वाचन सुन्दै आएका छौं। विक्रम सम्बत 2058 पहिलोपल्ट प्रकाशित उपन्यास समय त्रास्ती निकै पाठकले रुचाउनु भएको उपन्यास हो। शून्यवादको धारणा अघि सारिएको यो उपन्यास आकारमा निकै ठूलो भएकोले हामी यसका केही श्रृंखलाहरू मात्रै वाचन सुनाउनेछौं। सर्वभक्तको उपन्यास समय त्रास्तीको तेस्रो श्रृंखला वाचन अब सुन्छौं। दिनभरि मूड खराब रह्यो, अपरझट लेखाली मौसम चाहिँ। दिन ढल्केपछि उसले लोग्नेलाई एउटा टोयोटा कार, एउटा मारुति भ्यान, एउटा ल्यान्ड रोभर र एउटा पजेरो भरिभरि राजनैतिक मान्छेहरू कोछाकोच खाँदेर घर आएको देखि। लोग्ने टोयोटा कारबाट बाहिर निस्कँदा उसको नाक फुलेन, मन फुल्यो ढक्क। पार्टीको टिकट पाएको लोग्नेले चुनाव आयोगमा गई नामाङ्कन पत्र भरि फर्कँदा घरमा यो जात्रा निस्केको थियो। कहीँ नभएको जात्रा हाँडी गाउँमा मूड बिग्रेकी स्वास्नीले लोग्नेको जात्रा घरको फाटकभित्र छिर्दै गर्दा मनमनै टिप्पणी गरे, तर जात्रा आइहाल्यो टाउकैमा। स्वास्नीले मूड बिगारिरहने फुर्सद पाएन। ऊ फुलमायासित भान्सा कोठामा व्यस्त भई, पछि बैठक कोठासम्म व्यस्त भई, झण्डै 5-7 किलोमिटर जति हिँडेकी घरभित्र खुट्टा थाके फतक्कै। के भयो, मालिस गरिदिऊ? राति सुत्ने बेलामा लोग्नेले स्वास्नीको खुट्टा ताने आफ्नो काखमा। छि खोइ, स्वास्नीले विरोध जस्तो केही गरी, विरोध नै भने गरिन। लोग्नेले स्वास्नीको खुट्टा मुसार्यो प्रेमपूर्वक। स्वास्नीले लोग्नेलाई हेरिरहे प्रेमपूर्वक। लोग्नेले स्वास्नीको खुट्टामा मही खायो प्रेमपूर्वक। स्वास्नीले लोग्नेलाई खुट्टामा ओठ हुँदैन भनिन्न प्रेमपूर्वक। आधा रातमा स्वास्नीलाई बेसरी रिस उठ्यो, लोग्नेसित होइन, लोग्ने नभएकी कुमारी सिलुसित। भोलिपल्टदेखि घर घर नभएर चुनाव शिविरमा परिणत भयो। थुप्रै समिति उपसमितिहरू, धर्मजातीय समीकरणहरू, लोग्नेका आकर्षक पोस्टरहरू, लामा चौडा तुलहरू, रङ्गीन पर्चाहरू, द्वाङफुकाईहरू, शोभायात्राहरू, सभाकोण सभाहरू, घर घरै प्रचार अभियानहरू, मत किन्ने सरसल्लाहहरू, फर्जी मत खसाल्ने प्रविधि विषयक चिन्तनहरू, गुण्डा परिचालन सम्बन्धी गम्भीर छलफलहरू, कति प्रतिशत मत खसे, कति प्रतिशतले अग्रसरिता लिइन्छ भन्ने अड्कलबाजीहरू, र सांसद भएपछि कम्तीमा पनि बढीमा पनि मन्त्री हुने अनुमानित विश्वासहरू। मनी पावर एन्ड मसल सबै प्रयोग हुने भयो। लोग्नेलाई नेता बनाउने महायज्ञमा होमिएकी स्वास्नीले स्वास्नी मात्र नभएर यानि असल स्वास्नी भएर सोची अनि केही डराई, तर डराएर भाग्ने कहाँ। स्वास्नीले चुनाव लागेको देशमा कुनै सुरक्षित भूमि फेला पार्न सकिन। मन्त्रीहरू, पार्टीका केन्द्रीय नेताहरू, गुवाई गुवाईती कार्यकर्ताहरू, उद्योगी, व्यापारी, कर्मचारी, प्राध्यापक, विद्यार्थी र अन्य नानाभाँतीका मान्छेहरू कोही हेर्दै डरलाग्दा देखिन्थे। ती को हुन्? स्वास्नीले साह्रै अपच भई बस्न मन पराएन। ती त्यस्ता बहादुर हुन् जो चुनावको समयमा दादागिरी गर्छन् र अन्य समयमा गुण्डागर्दी गर्छन्। लोग्नेले पनि ढाँट कुरा गर्न मन पराएन। त्यस्ता मान्छेहरूको यहाँ के काम? स्वास्नीलाई झन अपच भयो। सभ्य शिष्ट प्राध्यापिका स्तरीय समय पीडाको त्यस्ता मान्छेहरूलाई हातमा लिएन भने चुनाव जितिँदैन। के गर्ने डार्लिङ, आजको राजनीतिमा जोसित दादा गुण्डाहरूको शक्तिशाली कमान्डो दस्ता हुन्छ, उनी सफल नेता हुन्छ। यो त कुनै राजनीतिक संस्कार र मूल्यको कुरा भएन, गुण्डाराजको कुरा भयो। जमाना नै यस्तो छ, के गर्ने त? मूल्यको राजनीति गरौँ, जमाना बदलौँ। म तपाईँलाई राजनीतिक मूल्य, आदर्श र सच्चरित्रताको बलले नेता भएको देख्न चाहन्छु। यो मेरो सपना हो। जबरजस्ती चुनाव जित्नु र मन्त्री हुनुभन्दा ठूलो कुरा हो देशको असल नेता हुनु। यस्तो शास्त्रीय कुरा नगर, एउटा उखानै छ नि, उसले भन्यो। के? जब तिमी रोममा छौ रोमनहरूले चाहिँ गर। मेरो विचारमा यो सही उखानको प्रयोग गलत ठाउँमा भयो। मेरो टाउको नखाउ प्लिज। मूल्य आदर्शविहीन राजनीतिमा मूल्य र आदर्शको कुरा फुर्सदको समय कटाउन मात्र गर्न सकिन्छ। म राजनीतिमा आत्महत्या गर्न आएको होइन, र तिम्रो जानकारीका लागि म भनिदिन्छु, अहिले मेरो पक्षमा जुन चुनावी राजनीति भइरहेछ त्यो मेरो नियन्त्रणमा पनि छैन। कस्तो नियन्त्रणमा छ त? यही त बुझ्न गाह्रो परिरहेछ। यस्तो तनावको परिस्थितिमा तिमी आफ्नो मूल्य र आदर्शको व्याख्यानलाई पुस्तकालयको पुरानो दराजको पुरानो ठिली किताबमै बन्द गरिराख, लोग्नेले भन्यो। स्वास्नीले हुन्छ भनिन, तर लोग्नेको टाउको पनि खाइन। टाउको खाने घटना दुर्घटनाहरू दुनियाँभरि छन्। कतै हिउँका फूल झैँ जमेका, कतै आगोका फूल झैँ बलेका, टाउको खान्छ मध्यपूर्वको पेट्रो डजर राजनीतिले, टाउको खान्छ सोभियत सङ्घको मृत्युले, टाउको खान्छ राष्ट्रसङ्घको विकलाङ्गताले, टाउको खान्छ पूर्व युगोस्लाभियाका गृहयुद्धहरूले, टाउको खान्छ इथियोपियाका भोकमरीहरूले, टाउको खान्छ रुवान्डा, इजिप्ट, अल्जेरिया, इजरायल, फिलिस्तिनी राज्यभित्रका आतंककारी गतिविधिहरूले, टाउको खान्छ अफगानिस्तानभित्रका सत्ता सङ्घर्षहरूले, टाउको खान्छ भारत पाकिस्तान विवादले, टाउको खान्छ श्रीलङ्काको तमिल विद्रोहले, टाउको खान्छ कोरियाली विवादले, टाउको खान्छ नाजी फासी पुनरुत्थानले, टाउको खान्छ क्याम्बोडिया र म्यानमारका समस्याहरूले, टाउको खान्छ धार्मिक कठमुल्लापन र दङ्गाहरूले, टाउको खान्छ मुद्रास्फीतिले, टाउको खान्छ महँगाईले, टाउको खान्छ अवशिष्ट सामन्तवादले, टाउको खान्छ नव उपनिवेशवादले, टाउको खान्छ इलेक्ट्रोनिक अपसंस्कृतिहरूले, टाउको खान्छ युद्धहरूले, टाउको खान्छ शान्तिहरूले, तब लोग्नेको मात्र के टाउको खानु? ओ नेताजी, अलिकति झार्नु पर्यो, नत्र सोमहरू टेढिन्छन्। एकजना डरलाग्दो लोग्ने मान्छेले लोग्नेसित खस्रो आवाजमा कुरा गरेको सुनियो। नेताजी भनिएको लोग्नेले के झार्यो के झारेन स्वासिनले सुन्न पाएन। तर साँझ नपर्दै त्यसै दिन एउटा चुनावी गाडी बत्तीले फाटकभित्र पसी डरलाग्दो आवाजले चुइकिँदै रोकियो। नेताजी खोइ, गाडी चालक च्याठियो। स्वासिनले झ्यालबाट आशंकित टाउको निकाली। नेताजी भनिएको लोग्ने र अरू धेरै नेता स्तरीय कार्यकर्ताहरू र कार्यकर्ता स्तरीय नेताहरू घर अघिल्तिरको चौरमा अस्तव्यस्त हस्याङ फस्याङ देखा परे। के भयो के भयो, गाडीको सिसा कसले फुटाल्यो? लोग्नेले सोध्यो। प्रतिपक्षी गुण्डाहरूले, हाम्रो मान्छेहरू सबै कुटाइ खाएर भागाभाग भए, दुईजना त घटनास्थलमा ठहरै मरे होलान् तिनीहरू। हँ, सन्नाटाको भिड, कसले जानी जानी स्वर निकाल्यो? यकिन थाहा भएन, तर स्वास्नीलाई यकिन थाहा पनि थियो त्यो उसको लोग्नेको प्रश्नात्मक स्वर होइन, न त विस्मयादिबोधक स्वर नै हो। हामीहरू भोट माग्दै नाराबाजी गर्दै पाँचवटा गाडीमा बजार परिक्रमा गर्दै थियौँ। अकस्मात उनीहरूले हमला गरे। उनीहरूसित बन्दुक, खुकुरी, तरबार, साइकलको जन्जिर सब थोक थियो। दुईजनालाई खुकुरीले यसरी छप्काए कि यस घटनाको राजनीतिक फाइदा उठाउनुपर्छ, पहिले घटनास्थलमा जाउँ, त्यसभन्दा पहिले पुलिस प्रशासनलाई सूचना दिनुपर्छ, हाम्रो सरकार छ भन्नु मात्रै थुक्क साले। यदि हाम्रा ती दुई साथी कार्यकर्ता मारिएर शहीद भएका भए लास बोकेर नगर परिक्रमा गर्नुपर्छ, नभए अस्पताल बाहिर बृहत् विरोध सभा नै कसो? कसैले ठाडो मुखले सोध्यो। स्वास्नीले देखि लोग्नेले ठाडो मुख लाएन। म गृहमन्त्रीलाई फोन गरेर आउँछु, लोग्नेले भन्यो अनि कामी रहेका खुट्टालाई घरतिर घिसार्यो। लोग्ने डरले कामीकी राजनैतिक उत्तेजनाले स्वास्नीले अनुमानलाई अनिर्णित सञ्चित गरिराख्नुमा नै लोग्नेको इज्जत सम्झे। अनुमानका घोडा दगुराएर लोग्नेको इज्जत लिँदा आफ्नै इज्जत जान्छ भन्ने कुरा आफूलाई पतिव्रता नसम्झनेहरूले पनि सम्झन सक्छन्। सायद यो पाठेघरको मनोविज्ञान हो र प्रकृतिमा पाठेघर उनीहरूले सबै कुरा बिर्से पनि पाठेघरलाई बिर्सन सक्दैनन् भन्ने कुरा साँचो हो। बहुलाएका स्वास्नी मान्छेहरूले पाठेघरको सम्झना राख्न सक्छन् कि सक्दैनन् कुन्ने, तर अधिकांश स्वास्नी मान्छेहरू पाठेघरकै पीडाले बहुलाउँछन्। के पृथ्वीको छोटो इतिहासमा स्वास्नी जीवहरू पाठेघर हुन अभिशप्त नै छन् त? झ्यालबाट टाउको थुतेपछि खरायोको सुप्रसिद्ध गतिमा कछुवाले झैँ स्वास्नीले लोग्नेलाई बैठक कोठाको पुरै सोफामा छेउका सोफाहरूलाई यथावत राखी लम्पसार परेको देखि। लोग्नेलाई सिनी हृदयघात परेको होइन, स्वास्नीले बुझी, त्यसैले अनावश्यक रूपमा सिनी नायिकापूर्ण भावुकता प्रदर्शन गरेर शोकाकुल हुनुमा उसको बुद्धिले कुनै बुद्धिमानी देखिन। के भयो? झ्याप्प राजनीतिक हताशा पीडित लोग्नेलाई बुझेर पनि नबुझे झैँ स्तरमा सोधी। जे शङ्का लागेको थियो त्यही भयो, गुण्डाहरूले डबल क्रस गरे, नभए कसरी यस्तो हमला हुन सक्छ? सरका सबै नामुद गुण्डाहरू मेरै पक्षमा थिए। लोग्नेको स्वरभन्दा सास बढी करायो। अभ्यस्त स्वास्नीले बुझ्नुपर्ने कुरा बुझिहाली। चुनावका बेला गुण्डाहरू अरू सहर बजारबाट पनि जिगाइन सक्छन्। आफ्नो देशका सहर बजारबाट मात्र होइन, छिमेकी देशका सहर बजारबाट पनि। छाँट हेर्दा त्यस्तै छ क्या फसाद। गुण्डा माफियाका जालबाट मुक्त हुनु नै आजको राष्ट्रिय राजनीतिको आवश्यकता हो। म मात्र मुक्त भएर के गर्ने? यहाँ मुक्ति नै बन्धन हुन्छ, लोग्नेले भन्यो। स्वास्नीले फेरि भने, होस् न त, जनताका लागि राजनीति गर्नेलाई यो चिन्ताको विषय होइन, अवसरको विषय हो। उपदेश दिनेलाई उपदेश दिन सजिलै छ, लोग्ने झर्क्यो सासै सासले होइन पुरै स्वरले, अनि फोनलाई सोफामा तानेर गृह मन्त्रालयमा ट्राई मार्यो। गृह मन्त्रालयका फोनहरू सबै व्यस्त। थुक्क, लोग्ने करायो, गृहमन्त्रीको निवासमा पनि फोन गरी हेर्नुहोस् न। स्वास्नीले सुझाव दिए, लोग्नेले सुझाव मान्यो, तर स्वास्नीलाई सुझावका लागि धन्यवाद भनिराख्नु आवश्यक मानेन। थुक्क, थुक ननिकाली लोग्नेले फेरि थुकेपछि स्वास्नीले चाल पाई गृहमन्त्री निवासमा पनि फोन व्यस्त छ। तर पटाङ्गिनीमा राजनैतिक कार्यकर्ताहरूको सङ्कटकालीन कोलाहाल सुनियो। त्यस कोलाहालबीच एउटा रिसाएको नेता स्तरीय कार्यकर्ताको स्वर सुनियो। चाहिने भन्दा बढी स्पष्ट र चर्को कहाँ मरि नेताजी स्वास्नीले नसुने पनि हुन्थ्यो जस्तो त्यो मानहानियुक्त स्वर कानमा परेपछि लोग्नेले आफूलाई सोफामा सुताइ राख्न सकेन ऊ युद्धभूमिको एक घायल योद्धा चाहिँ उठ्यो अनि तल पटाङ्गिनीमा पुगेर कार्यकर्ताहरूसँग आत्मसमर्पण गर्यो घटनास्थलमा जाउँ कोलाहलबीच कसैले भन्यो कसैले बलपूर्वक पाखुरामा समात्यो कसैले झन्डै झन्डै घिसारेर उसलाई गाडीको अघिल्लो सिटमा थचार्यो नेताजी यहाँ झ्यालबाट हेरिरहेकी स्वास्नीको लोग्नेले गाडीका सिसा फुटेका ठाउँहरूबाट आफ्नो आसन्न भाग्य हेर्न चाह्यो दुर्भाग्यवश सिसा फुटेका ठाउँहरूबाट सिसा नफुटेको भाग्य देख्न सकिएन अबदेखि म कहिले पनि चुनाव लड्दिनँ गाडी ठुलो धक्का खाइ घुडेपछि आवश्यकताभन्दा बढी पिरो धुवा निकालेर उसले किरिया खायो मनमा नै कहाँ कहाँबाट उसको दिमागमा स्वास्नीले पहिलोपल्ट सुत्केरी व्यथा लाग्दा कराएको प्रतिध्वनि गुन्जियो अयानी आमा अबदेखि म कहिले पनि बच्चा पाउँदिनँ नेताजी किन चुपचाप गाडीको पछिल्लो पातीमा नअटाइ बसेको एक कार्यकर्ता जङ्गियो होइन म सोच्दैछु घन्टा सोच्ने अब सोच विचार गर्ने समय गयो नेताजी अब ज्यानको आसमारी भिड्ने हो भिड्ने कार्यकर्ता झन् जङ्गियो ज्ञात अज्ञात शङ्का र डरहरूले कालोनिलो भइसकेको नेताजी यानि स्वास्नीको लोग्ने अपमान बोधले पनि कालोनिलो भयो तर गर्ने के कालोनिलोमा कालोनिलो थपे कालोनिलै हुन्छ घटनास्थल छेउछाउका सबै बजार बन्द कुकुरहरू सहित प्रहरी प्रशासन गाडी रोकियो यसपालि नेताजीलाई कसैले पनि गाडीबाट जबरजस्ती ओह्रालेन ऊ आफै ओर्लियो ऊ गाडीबाट ओर्लँदा प्रहरी प्रशासनको आड पाई बहादुरीपूर्वक घरका पिँढी र सडकका पेटीहरूमा उभिन आइपुगेका मान्छेहरूले मुर्दाबाद भनी नाराबाजी गरे उसले बुझ्न गल्ती गरेन त्यो उसकै पक्षमा लागेको नाराबाजी हो उसको हृदयमा दुम्सी काँडा फुल्यो यसपालि कुनै शङ्का र डरहरूले होइन पक्का राजनैतिक रोमाञ्चले भुइँभरि गाडीका सिसाहरू र रगतको थलथली आहालबीच उत्तानो परेका दुई लासहरू एउटा रिसाउँदा रिसाउँदै लास परेको अर्को डराउँदा डराउँदै लास परेको यद्यपि नेताजीले आफ्नै कार्यकर्ताहरूको लास चिनेन तर ऊ कालो निलोबाट रातो पिरो भयो त्यसपछि ऊ फुर्तीसाथ सिसा फुटेको गाडीमाथि चढ्यो अनि गर्जेर भाषण दिन थाल्यो साथीहरू जनताले बलिदान दिइ ल्याएको यस्तो महँगो प्रजातन्त्रमा यस्तो सस्तो घिनलाग्दो र नाङ्गो नाच हामी एक एक थोपा रगत बाँकी रहेसम्म राजनीतिमा यस्ता निर्लज्ज गुण्डागिरी र माफियागिरीको प्रतिकार गर्दछौँ म आफ्नो चुनाव क्षेत्रका शान्तिप्रिय जनताहरूबाट तर्फबाट सरकारसित माग गर्दछु हत्याराहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरियोस् र कडाभन्दा कडा सजाय दिइयोस् तालीको गडगडाहट मुर्दाबादी नाराका चञ्चनाहट मान्छेहरूका भिडमा मान्छेहरू थपिए प्रहरी प्रशासन चनाखो भयो वरिष्ठ प्रहरी प्रशासकहरूले प्रत्यक्षमा तमासा हेरेर अप्रत्यक्षमा त्यहाँ भाषण गर्न मनाई गरिएको सूचना जारी गरे मनमनै मात्र त्यस रात वीर अस्पतालका लुरी डाक्टरहरूले लासहरूको सब परीक्षा गरेपछि सहरमा ठूलो होइन भयानक जुलुस निस्कियो भोलिपल्ट काठमाडौँ बन्द भयो पर्सिपल्ट टुँडी खेलमा विशाल विरोध सभा आयोजित भयो प्रधानमन्त्रीले दुःख प्रकट गरे गृहमन्त्रीले क्षोभ व्यक्त गरे देशको छाया प्रधानमन्त्री र छाया गृहमन्त्रीले छापाहरूमा यस्तो प्रतिक्रिया व्यक्त गरे यो सरकार आफै धामी र आफै बोक्सी हो विशाल विरोध सभाले थाकेको रात लोग्नेले स्वास्नीलाई भन्यो अब डर छैन चुनाव जितियो लासको राजनीतिले गर्दा स्वास्नीले सोधी हो तिमीले ठिक बुझ्यौ जिउँदा मान्छेहरूसित भन्दा लासहरूसित चुनाव जिताउने ताकत बढी हुन्छ म ती लासहरूप्रति आभारी छु स्वास्नीले दिमागमा इतिहासका पानाहरू पल्टाए सिजर महानको अप्रजातान्त्रिक युगदेखि उसको लोग्नेको प्रजातान्त्रिक युगसम्म हत्या हत्या षड्यन्त्रै षड्यन्त्र इतिहासमा सुनौला पाना हुन्छन् भनी ठान्नेहरूका गिदीमा खिया लागेका फलामको धुलो मिसिएको हुनुपर्छ स्वास्नीले उच्छ्वासपूर्वक सोचे इतिहासप्रति नै निराश निराश भएर सोच्ने बेला शारीरिक रूपले थकित लोग्ने ओछ्यानमा स्वास्नी खोज्यो मानसिक रूपले थकित स्वास्नीले प्रेमी खोजी संविधानका काला अक्षरहरू बोल्दैनन् के अक्षरहरू निरक्षर हुन्छन् विशाल विरोध सभा भएको भोलिपल्ट बिहान लोग्नेले थाहा पायो उसको चुनाव क्षेत्रको घरका भित्ता पर्खालहरू र अन्य सार्वजनिक स्थानमा बाक्लो माडलाई टाँसिएका सबैजसो आकर्षक पोस्टरहरू च्यातिएछन् तुलहरू पनि कि च्यातिएछन् कि फालिएछन् यस्तो असभ्य र निन्दनीय काम कुन व्यक्ति विशेषले वा पार्टी विशेषले गर्यो भने सोच्नु स्वयंमा असभ्य र निन्दनीय काम हो समकालीन राजनैतिक परिदृश्यमा दृश्यबन्द अन्धाहरूले गर्छन् ध्वनि बहिराहरूले दिन्छन् गीत लाटाहरूले गाउँछन् के प्रजातन्त्र भनेको अन्धा बहिरा लाटाहरूले अन्धा बहिरा लाटाहरूको लागि ल्याउने विश्व आत्मव्यवस्था हो जो हृदयले अन्धा छैनन् जो हृदयले बहिरा छैनन् जो हृदयले लाटा छैनन् के ती सबै अराष्ट्रिय तत्त्व हुन् के ती सबै अप्रजातान्त्रिक तत्त्व हुन् के ती सबै जनविरोधी प्रतिक्रियावादी तत्त्व हुन् गरीब कायरहरू गम पुरै खाइसकेपछि स्वास्नीले त्यसको शेष निष्कर्ष सार्वभौम पारे। कायरहरू कायरता लुकाउन शक्तिको राजनीति गर्छन्। लोग्नेले बियरको बोतलसँगै टाउको यसरी हल्लायो। टाउको नभएर बियरको बोतल नै हो। राजनीति लोभलाग्दो कायरता हो, लोग्नेलाई भन्न मन लाग्यो, तर त्यसो भन्नु आफ्नो हित अनुरूप नहुनेदेखि भनेन। स्वास्नीले पोस्टरमा मुस्कुराइरहेको लोग्नेलाई सम्झी मन साह्रै दुखाई, सुकसुकाई पनि। किन रोएकी? लोग्नेले झट्टै बुझेन, तर बुझ्यो बियरको रङसँगै मुस्कुरायो त्रिकोणभित्रै। दुःख नमान डार्लिङ, चुनाव हामीले जितिसकेका छौँ। चुनाव प्रचारका लागि जम्मा 3 दिन बाँकी छ। चुनाव जितेपछि हामीहरूले हटाउनुपर्ने हाम्रा पोस्टर र तुलहरू उनीहरूले हटाइदिए, राम्रै भयो। म त उनीहरूलाई धन्यवाद पो दिन्छु, लोग्नेले भने छाती ठुलै लिएर। स्वास्नीले नाकको पुरा बाहिर हावा रोकी, सुकसुकाई बन्द गरी, अनि छक्क लाग्दो आँखाले भिजेका परेलहरू उछाली लोग्नेलाई हेरी। बियरको मात लागेको त होइन, हेराइको आशय यही थियो, तर लोग्नेलाई न कुनै बियर लागेको थियो न कुनै लाइन। स्वास्नीले बुझी ती सान्त्वनाका उपहार हुन्, अर्थात् लोग्नेको घरेलु वक्तव्यजी बाजी हो, नेताजीको सार्वजनिक वक्तव्य बाजी होइन। स्वास्नीले भिजेका परेलहरू झन् भिजाए। यसको विरोधमा महिलाहरूको वृहत जुलुस निकाल्नुपर्छ, किनभने त्यो असभ्य काम जुनसुकै राजनैतिक पार्टीका मान्छेहरूले गरेको भए पनि महिलाहरूले गरेका होइनन्। म चाहन्छु त्यस्ता तुच्छ काम गर्नेहरू बाबुहरू भए छोरीहरूको अगाडि लज्जित हुन्, लोग्नेहरू भए स्वास्नीहरूको अगाडि लज्जित पाउन्, दाजुभाइहरू भए दिदीबहिनीहरूको अगाडि लज्जित हुन्। समाजमा सभ्य प्रजातान्त्रिक राजनीतिक संस्कार जन्माउन महिलाहरूले जुलुस निकाल्नुपर्छ। जुलुसको नेतृत्व म आफै गर्छु। भिजेका परिलहरू सुक्दै स्वास्नीको नारीत्व झुर्मुरायो र त्यसले एक गतिलो वक्तव्यको रूप धारण गर्यो। सधैँ स्वास्नीको समर्पणले प्रभावित हुने लोग्ने यसपालि स्वास्नीको बुद्धिमत्ताले पनि प्रभावित भयो। ग्रेट ग्रेट सिम्पली ग्रेट, प्रभावित लोग्ने करायो। स्वास्नीले लोग्ने अङ्ग्रेजीमा प्रभावित भएको मन पराइन। प्रजातन्त्र आएपछि नेपालीहरूको सहिष्णुता त्यसरी नै मरेको छ जसरी सुगौलीको सन्धिपछि वीरता मरेको थियो। चिन्ता नगर डार्लिङ, डोन्ट माइन्ड, म्यान सुड लर्न टु लिभ एन आर्ट अफ लिभिङ इन डिटोरिएटरिङ सोसाइटी। यो समयको माग हो, निड अफ ए टाइम। नेताहरू हेऱ्यो त्यस्तै, जनताहरू हेऱ्यो त्यस्तै। कोही आफ्नो तुच्छ स्वार्थको माकुरी जलबाट बाहिर निस्कने होइन। जति धेरै गुहु खायो त्यति ठुलो नेता। कसैलाई देशको चिन्ता छैन, म यो देशको कुनै भविष्य देख्दिनँ, उसले भाषण छाट्यो। मलाई संसदमा पुग्न देऊ डार्लिङ, इलेक्टेड हुन देऊ, देन आई विल सो यु द फ्युचर अफ आवर कन्ट्री। निकै लडबडिएको, असमय मातिएको र नियमित मतुवाहरूको एकमात्र अस्थायी खुबी, मात पचाउन सक्ने क्षमता हराइसकेको लोग्नेलाई, लोग्नेले स्वास्नीलाई आफूले दिन सक्ने सबभन्दा मिठो आश्वासन दियो। स्वास्नीले लोग्नेलाई लोग्ने हो भन्दैमा पत्याइन र लोग्नेलाई यसरी हेरी मानौ लोग्नेले असामयिक रूपले गम्भीर ऐतिहासिक ठट्टा गरेको छ। स्वास्नी पीडित भई लोग्नेको भालेपनादेखि जुन वास्तवमा भालेपना थिएन, नेतापनादेखि जुन वास्तवमा नेतापना थिएन, राष्ट्रप्रेमदेखि जुन वास्तवमा राष्ट्रप्रेम थिएन, तब स्वास्नी मान्छेहरूका देश कहाँ सुरक्षित छ जो एकाएक देशदेखि सबै देशहरूमा भालीहरू नेताहरू र राष्ट्रवादीहरूका आमा हुन्छन्। त्यस दिन स्वास्नीको इच्छा बमोजिम महिलाहरूको वृहत जुलुस निस्कन सकेन, जसका धेरै कारणहरूमध्ये एक प्रमुख कारण महिलाहरूद्वारा गरिएको जोरदार विरोध थियो। महिला सङ्घकी कुमारी नेत्रीको कथन थियो, लोग्ने मान्छेहरूलाई लज्जित पार्ने नै हो भने महिलाहरूले नाङ्गे जुलुस निकाल्नुपर्छ, हामीहरूमध्ये कतिजना अहिले पेटीकोट फुकालेर हिँड्न तयार छौँ त। कुमारी नेत्रीको यो विडङ्गनापूर्ण कथन सुनेर उसको निवर्तमान प्रेमी वीरतापूर्वक कुर्लेको थियो, पेटीकोट लगाएको भए पो फुकाल्ने कुरा आउँछ। साह्रै ठुलो र भद्दा हाँसोबीच लोग्ने यानि नेताको सभ्यता श्रेष्ठता र अनुशासनप्रिय स्वास्नीले आफूलाई बैठकबाट भान्साकोठातिर बगाई। आफूलाई बगाउँदा बगाउँदै उसले अनुभव गरी एक महान र मौलिक जुलुसको नेतृत्व गर्ने कर्तव्यपूर्ण अभिलाषा पनि उसको हृदयबाट भाग्दैछ। हृदयबाट भागिरहेको अभिलाषालाई दिमागले पक्रिबस्नुको औचित्य नै के अब? कार्यक्रम श्रुति सम्वेगमा आज हामी सर्वभक्तको उपन्यास समय त्रास्ती सुनिरहेका छौं। उपन्यासको बाँकी वाचन लिएर केही बेरमा आउनेछौं। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई पुनः स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, भोजपुरको चोमलुङमा एफएम, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण र त्रिवेणी एफएममा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पोखराको रेडियो तरंग, तनहु दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियोको नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी सरूभक्तको उपन्यास समय त्रास्ती सुन्दैछौ। अब सुनौ यसैको बाँकी अंश। महिला सङ्घकी कुमारी नेत्री र उसको निवर्तमान प्रेमीबीच धेरै बेरसम्म आग्नेह दोहोरी चल्यो। बियरले माथिको लोग्ने र कार्यकर्ताहरूले तटस्थताको विश्व प्रसिद्ध नीति अप्नाएर आग्नेह दोहोरीको खुब मजा लिए। फोकटमा कुमारी नेत्री लुगा फेरेजेँ गरी प्रेमीहरू फेर्थे, तर फेरिएको लुगालाई उ जति जतन गर्थे, फेरिएको प्रेमीलाई उ त्यति जतन गर्दिनथे। यो कुरा राष्ट्रव्यापी रूपमा नभए पनि राजनैतिक दलव्यापी रूपमा सबैलाई थाहा थियो। ऊ किन छिटो छिटो प्रेमीहरू फेर्दै जान्थे भन्ने रहस्य फेरिएका प्रेमीहरू नै जान्दथे, तर उनीहरूले आफ्नो प्रेमको आत्मकथा लेखिसकेका थिएनन्। अबेर राति स्वास्नीले लोग्नेलाई गुनासो पोखी, तपाईँ किन मेरो पक्षमा बोल्नु भएन? के कुरामा? महिलाहरूको जुलुस निकाल्ने बारेमा म अपमानित भएँ बित्थैमा। माइन्ड नगर डार्लिङ, त्यसबेला बहुमत तिम्रो पक्षमा थिएन। लोग्नेले पक्का प्रजातान्त्रिक उत्तर दियो, प्रजातान्त्रिक मुस्कान दियो, प्रजातान्त्रिक स्पर्श दियो। स्वास्नीको एकतन्त्रीय हृदय जहानिया पारामा दुख्यो। वास्तवमा हृदय दुख्नुपर्ने थियो कि थिएन कुन्नी? स्वास्नीले हृदय दुखारै सोची एक यस्तो कुरुक्षेत्रमा उभिएर जहाँ कसैले गीता फलाक्नुको अर्थ अर्थहीन थियो। महाभारतको युद्ध दाजुभाइहरू बीचको युद्ध थियो, लोग्ने स्वास्नीहरू बीचको युद्ध थिएन। अन्ततः लोग्ने निदायो सप्रमाण गुरेर। ऊ आफ्नो तर्फबाट मात्र निदाएन, स्वास्नीको तर्फबाट पनि निदायो। स्वास्नी न आफ्नो तर्फबाट निदाउन सकी, न लोग्नेको तर्फबाट। कारण थियो इतिहास पीडा, विश्व पीडा र राष्ट्र पीडा, समाज पीडा र सबै खाले पीडाहरूको अन्तमा लोग्ने पीडा। उफ, म किन यस्तै छु? स्वास्नी आफ्नो बुद्धिमत्ता, भावुकता र संवेदनशीलतादेखि पीडित भई उसलाई आभास भयो उसको देश, उसको समाज र उसको सबभन्दा ठूलो विश्व यानि लोग्ने इतिहासको चक्रीय सिद्धान्त अनुसार उन्नतिको शिखरबाट अवनतिको खाडलतर्फ लम्किरहेछन्। र ऊ होइन मसिहा, सुदर्शन चक्रधारी। सरल मान्छेका सरल पीडाहरू, सरल मान्छेका सरल दुःखहरू मसिहा यानि अवतार बन्न नसक्नुका कुण्ठा हुन्। तब के म एक प्राकृतिक ऐतिहासिक कुण्ठा मात्रै हुँ? स्वास्नीले प्रेमिकाकालीन जीवनका सबै सपनाहरू, आशाहरू र भविष्य कल्पनाहरूलाई छोराहरूलाई झैँ झोलुङ्गामा हल्लाए, झोलुङ्गा हल्लियो, झोलुङ्गाभित्र छोराहरू झैँ सबै कुरा हल्लिएर सुत्न मानेनन्। स्वास्नीले घडी हेरी, रातको ठ्याक्क 2 बजे। रातको 2 बजे भनेको बिहानको 2 बजे। स्वास्नीले अनिदो हाई काडी, अनिदो झ्याउ मारी। घर बाहिर नीरव सन्नाटामा 10औं दिनको चन्द्रमासहित थुप्रै चाराहरू चम्किएका भए पनि बादल नलागेको खुसियालीमा स्वास्नीलाई कुनै खगोलीय उत्सुकताले झ्याल बाहिर अनिदो आँखा फाल्न मन लागेन। ऊ प्रत्येक घुराईको तीव्रता सँगसँगै अपरिचित हुँदै गएको भूतपूर्व प्रेमी यानि लोग्ने छेउ उत्तानो पल्टिरहे। उसलाई तख्तावाला घडीको पेन्डुलम सधैँभन्दा चर्को लाग्यो। गोल्टे फेर्दै उसले हृदयको पेन्डुलम सुने, त्यो पनि सधैँको भन्दा चर्कै लाग्यो। के त्यस दिन काठमाडौँभरिका जम्मै भुसिया कुकुरहरू निदाइरहेका थिए? झर्याममा कतै सिसा फुटे जस्तो आवाज सुनियो। स्वास्नीले तख्तावाल घडीमा आँखा लगाए, त्यसको ऐना फुटेको थिएन। सुत्ने कोठाको झ्यालका सिसाहरूमा कुनै चमेरो ठोकिएको थिएन। झर्याम 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 र अरू पनि सिसा फुटेको आवाज सुनियो। सिसा फुटेको आवाजसँगै मान्छे फुटेको आवाज, हे हे मार सालेहरूलाई, ठोक सालेहरूलाई, गुहार गुहार, मारे बाबा। स्वास्नी जुरुक उठी, उसको लोग्ने ऊभन्दा किञ्चित पहिले उठ्यो फोटो फिनिसिङमा। के भयो? लोग्नेले स्वास्नीलाई यसरी सोध्यो मानौ त्यो उसको घर होइन, स्वास्नीको मात्र घर हो। स्वास्नीले उत्तर दिए, शत्रुहरूले हमला गरे जस्तो छ। स्वास्नीले यसरी भने मानौ उनीहरू घरमा छैनन्, युद्ध हारिरहेको कुनै युद्ध मोर्चामा छन्। हँ, लोग्नेले लोग्नेको हम्सले ठाउँ छोड्यो, तर त्यो कतै उडिहालेन। त्यही बेला फेरि सिसाहरू फुटेको र भयानक कोलाहार गरी मान्छेहरू लडेको आवाजबीच बन्दुक पड्क्यो, ढुवाङ ढुवाङ ढुवाङ। फुलमायाले गुहार माग्दै ढोका ढकढकाए, छोराहरूले रुँदै ढोका ढकढकाए। लोग्नेको अकर्मण्यतामा स्वास्नीले ढोका खोलिदिए अनि आत्तिएर ढोका लगाइदिए। फुल, यो सबै के भएको? स्वास्नीले त्यत्तिकै सोधी। ओथार बसेकी कुखुरीले चाहिँ छोराहरूलाई ममत्वले गुहाममा छोप्दै, तर कोठामा हमला हमला अनुहार छोपेका मान्छेहरू सबै सबै। फुलमायाले जम्मा यति भन्न सके, छातीको खलाती चलाइलाई दुवै हातले थिचेर हम्सले ठाउँ छोडेको लोग्नेलाई एउटा आशाले पटक्कै छोडेको थिएन। बन्दुक चलाउनेहरू हाम्रै मान्छे हुन् कि शत्रुहरूका मान्छे हौ? लोग्नेले आँटै गरेर सोध्यो। कुनै शत्रुहरूकै मान्छे होलान्, आधा रातमा 81 हमला गरेपछि। फुलले बिहानीमा शीत बन्न नसकेका आँसु आधा रातमै पुछी। लोग्ने हड्डी नभएको मासु झैँ सुत्ने कोठाको नसुतिने ठाउँमा थुप्रो लाग्यो। के छेरो अघि बस्नुभएको, केही गर्नुहोस् न स्वास्नी कराई। हँ के के? लोग्ने भक्क आयो। स्वास्नीले लोग्नेलाई आवेशको आँखाले हेरी र आधा आँखा छेवैको फोनमाथि चिप्लाई। डरले जति कामेको भए पनि लोग्नेले स्वास्नीको सङ्केत बुझिहाल्यो। उसले कामेको हातले फोन समात्यो, कामेको हातले रिसिभर उठायो र कामेकै हातले नम्बरहरू थिच्न तयार भयो। तर स्वास्नीले निर्निमेष हेर्दा हेर्दै लोग्नेले फोनका आपतकालीन नम्बरहरू जम्मै बेसिदियो। नामर्द मान्छे, स्वास्नी सासित जङ्गी, तर त्यस्तो नामर्द मान्छेसित प्रेम गरेको र विवाह गरेकोमा पछुताइ बस्ने फुर्सद उसले पटक्कै पाइन। उसले छोराहरूलाई ओथारो बन्द गरी लोग्नेको काके भुइँचालोमा खसेको फोन समाती। त्यही बेला भुइँतलाको युद्ध कोलाहालले भर्याङ उक्लन सुरु गर्यो। अब मरिने भयो, हे भगवान्। लोग्नेको उडेको हम्छ झन् उड्यो, फत्राक फत्राक परी। जीवन भन्नु न मृत्यु भन्नु, लोग्नेको यो विवत्सतादेखि स्वास्नीको ऐतिहासिक वीराङ्गनापन वा नारीको महाकाली रणचण्डी रूप जाग्यो। उसले जोसित सङ्कटकालीन सम्बन्ध छ, ठाउँहरूमा सम्बन्ध स्थापित हुन सक्ने न्यूनतम सम्भावनाहरूलाई फोन सँगसँगै भुइँमा फाली, छोराहरूलाई खाटोमुनि लुकाई अनि आलमारीबाट लोग्नेको गैर कानुनी रिभल्भर निकालेर त्यसमा पुरै 6 गोली भरी, त्योदेखि फुल्ली मुख बाई आँखाहरू फैलाए। भर्याङमा लङ्गामाथि गरेर उग्लिरहेको युद्ध कोलाहाल सुत्ने कोठाको ढोकासम्म आइपुग्यो। लौननी फुल रुन थाली। स्वास्नीले बन्द ढोकामा रिभल्भर सोझ्याउँदै झालतिर आवाज फाली, ए गुहार 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 देऊ। युद्ध कोलाहालबीच युद्ध विजयी शत्रुपक्षीय मतियारहरूले ढोका फोर्नुभन्दा पहिले र स्वास्नी चाहिँले लोग्नेको गैर कानुनी रिभल्भर खाली हुने गरी अन्धाधुन्ध गोली चलाउनुभन्दा पहिले घरको फाटकभित्र फुलका कलिला बोटहरूलाई तहस नहस पार्दै केही ठूलो प्रकृतिका गाडीहरू भित्रेको आवाज सुनियो। कोठाभित्रकी फुलको रुवाई भाँचियो। स्वास्नी चाहिँले गुहार माग्न छोडी। शत्रुपक्षका मतियारहरूको थप पल्टन आएको होलान् भन्ने सम्झी उसको रिभल्भर समातेर कक्रेको हात काम्यो। उसले त्यो हातलाई अर्को हातले भरिदिए अनि लोग्नेलाई याचनाको आँखाले हेरी। स्वास्नीका आँखाहरूले लोग्नेलाई आधा जिउ सोफामाथि आधा जिउ सोफा तल देखेनन्। यथास्थितिमा विवश आँसुले डम्म स्वास्नीका आँखाहरू ओछ्यानतिर घुमे। डबल बेड ओछ्यान मनतिर कोही आधा जिउ टाउकोबाट सुरु गरी बाँकी आधा जिउ पनि लुकाउन प्रयत्नशील थियो। त्यो जिउ भएको मान्छे हर हालतमा लोग्ने बाहेक अरू कोही पनि हुन सक्दैन थियो। विवश आँसु, तातो पानीका खोला चाहिँ बगे। मूल्यहीन युद्ध कोलाहल र घायल आर्तनादहरू बीच केही नयाँ किसिमका आवाजहरू सुनिए। रोबदार आदेशात्मक पक्री पक्री सबैले हातमाथि गर्ला, सबभन्दा पहिले त्यसका बाउका हतियारहरू खोस, कोही नचल्ला भाग्ने दाउ नगर्ला, कम्पाउण्ड पुरै घेरामा छ सालेहरू। स्वास्नीले बुझी प्रहरी आएका रहेछन्। फुलले बुझी प्रहरी आएका रहेछन्। लोग्नेले बुझ्यो प्रहरी आएका रहेछन्। पुलिस आएको हो? तै पनि लोग्नेले सोध्यो खाटो मन्त्रीबाट निस्केर। स्वास्नीले विरक्ति र मुख अन्तै फर्काए। लोग्ने उपियाजी उफ्रेर ढोकानेर पुग्यो अनि यसरी कान थाप्यो जसरी चलाख मान्छेहरू खोलामा ढडिया थाप्छन्। कतै नभएको जात्रा हाँडी गाउँमा अब प्रजातान्त्रिक खोरको मजा लुट्ने भए बिना वर्दीका प्रहरीहरूले। हाहा, त्यसपछि अट्टोहास। वर्दीधारी प्रहरीहरू हाँसे, नागरिक आक्रोश ठट्टा गरी। लोग्ने ढुक्क भयो, पुलिसहरू नै हुन्। त्यही खुसियालीमा उसले सुत्ने कोठाको ढोका खोल्यो अनि उपिया उफ्रदै अघि बढ्यो। आउनुहोस् नेताजी, तपाईँको घरमा तपाईँलाई स्वागत छ। म प्रहरी उपरीक्षक रुद्र प्रताप हुँ। तपाईँको आफ्नै घरभित्र यो कस्तो प्रजातन्त्र आयो? यसको जवाफ मलाई तपाईँहरूले दिनुपर्छ। मेरो घरमा आक्रमण गराउने को हुन्? मेरा कति कार्यकर्ता मारिए, कति घायल भए, मेरो धनमालको नोक्सानी कति भयो? म एक एकलाई छोड्दिनँ। लोग्ने उपियाँबाट बाघ भयो पुरै। यो कुरा रिभल्भर लुकाएर सुत्ने कोठाबाट निस्केकी स्वास्नीले पनि सुने। नेताजी आफूलाई काबुमा राख्नुहोस्, यहाँ केही घायल भएका छन्, केही पक्राउ परेका छन्, मरेका कोही पनि छैनन्। यो कसरी हुनसक्छ? मेरो घरभित्र स्पष्ट गोली चलेको छ। गोली चल्दैमा मान्छे मर्दैन नेताजी। गोली कुन कुन पक्षबाट चलाइएको हो त्यो प्रहरी अनुसन्धानको विषय हुनेछ। हामी कसैलाई छोड्ने छैनौँ। प्रहरी उपरीक्षक रुद्र प्रतापले नेताजी अनावश्यकले बाघ भई गर्जेपछि आफू अनावश्यक रूपले स्याल भई दब्न मन पराएनन्। नेताजीले तुरन्त अनुभव गर्यो प्रहरी उपरीक्षक रुद्र प्रतापको फासिस्ट मण्डली प्रवृत्तिलाई चलाउनु बेकार छ। बिहान पूरै उज्यालो हुनुभन्दा पहिले नै नेता मानिएको लोग्नेको घरमा जनताहरू हेरिए, ठूलै संख्यामा हेरिए। जनताहरूको दबावमा परेर पार्टी हाईकमान्डका नेताहरू पनि ओहिरिए, जसमध्ये धेरैजसो कम्तीमा पनि एक थान स्वास्नीका लोग्नेहरू थिए। अवश्य गृहमन्त्री पनि आए, उनी मुलुक ऐन लागू हुनुभन्दा पहिले दुई थान, पछि दुई थान गरी जम्मा चार थान स्वास्नीहरूका लोग्ने थिए। उनले प्रहरी महानिरीक्षकलाई बोलाए। प्रहरी महानिरीक्षक औपचारिक रूपले राणो थियो, माने मरेकी स्वास्नीको लोग्ने, तर अनौपचारिक रूपले ऊ राणो भएको कुरामा प्रहरीहरूकै विश्वास थिएन। हाम्रै पक्षमा कसैको ज्यान गएको भए राम्रो हुन्थ्यो, पुलिसहरूलाई यहाँ पान सुपारी खुवाएर एकजना घायल कार्यकर्ताको घाँटी थिच्न लाउँ। कसैले हत्या प्रयासबाट बचेको नेताजीको कानमा साउती मार्यो। थाहा छैन अँध्याराहरूको कति दबाव परेर पूर्व क्षतिजबाट उज्यालाका किरणहरू ओहिरिन थाले। लोग्नेले चुनाव जित्यो, स्वास्नीले लोग्ने हारी, तर स्वास्नी धर्म हार्न सकेन। त्यसैले लोग्नेको संसदीय चुनाव क्षेत्रका टोल टोल, गल्ली गल्ली, सर्वत्र विजय जुलुसले परिक्रमा गर्दा स्वास्नीले लोग्नेसँगै खुला मोटरगाडीमा उभिएर मुखमा मुस्कान फुलाएर हातहरू नमस्कारमा जोल्ठाएर हार्न नसकेको स्वास्नी धर्म प्रदर्शन गर्नै पर्यो। त्यहीमाथि सिन्दुरी जात्रा र हलुङ्गा सक्कली फूलका गरुङ्गा बर्सात खप्नु परेपछि स्वास्नीको मन मात्र होइन तन पनि थाक्यो। तर जीवनको यो अभिनव अनुभूतिमा जहाँ हजारौं हजार मान्छेहरू लोग्नेको जय जयकार गरिरहेका थिए, स्वास्नीलाई स्वास्नी गर्व लागेन भने मान्न ऊ आफै तयार भएन। कैयौं दुर्गुणहरूसहित पनि उसको लोग्ने लोग्ने नै हो भने र ऊ लोग्नेको स्वास्नी नै हो भने स्वास्नी गर्वको घाम नभए जुनलाई मूर्खतापूर्ण चेतनाको कुन पहाडले रोक्न सक्छ। चिप्लेकी रूप भिस्रँदै गरेको विजय जुलुसको केन्द्रमा उभिएर स्वास्नीले लोग्नेको असल आधा अङ्ग भएरै सोची। पूरा पाँच घण्टा लामो विजय जुलुसले विजय सभाको स्वरूप धारण गरेपछि स्वास्नीले आफ्नो लोग्नेसहित कुनै पनि नेता नेत्रीका पट्याइ लाग्दा भाषण सुन्न मन पराएन, तर सुन्नै पर्यो। ऊ मञ्चको कुर्सीमा यसरी ढल्किरही मानौ त्यो अस्पतालको स्प्रिङदार खाट हो, सिरानीपट्टिको भाग उचालिएको। भाषण गर्न तछाड मछाड गरिरहेका नेताहरू, उपनेताहरू, अर्धनेताहरू र सहनेताहरूको भिडमा कसैले उसलाई भाषण गर्न अनुरोध गरेन। ऊ यही कुरामा खुसी भइरहे। भाषण सुन्नु भनेको खान मनै नलागेको बेलामा खानै पर्ने कुरा खानु जस्तै हो, भयानक कष्टपूर्वक, जुन हेर्दा सामान्य जस्तो देखिन्छ। जम्मै भाषण खाइसकेपछि नेताजीको पक्का छाप लागेको लोग्ने र दलबलसहित घर पुग्दा आमाको बाटो हेरिरहेका छोराहरूले उसलाई झन्डै चिनेनन्। जब चिने छोराहरूले आमासित कुस्ती नै खेले। ए के गरेको खोइ, रङ लाग्ला, आमा कराई, तर छोराहरूले छोड्दै छोडेनन्। नोकर्नी फुल छेउमा उभिएर हाँसिरही दर्के झरी परे जे गरी यो फुल यिनीहरूलाई तान तान मार्न लागे। छोराहरूकी आमा फेरि कराई। फुलले उही दर्के हाँसो हाँस्दै मालिकनीको आज्ञा पालनमा उसका छोराहरूलाई तान्न खोजी। छोराहरू जुका जस्ता थिएनन्, जुकाभन्दा बढी नै थिए, यसैले तानिएनन्। आखिरमा छोराहरूले आमालाई आफै छोडे। आमाको गन्ध स्पर्श जम्मै जम्मै पाइसकेपछि मम्मी ड्याडी मन्त्री हुने रे हो, कान्छो छोरोले सोध्यो। कसले भनेको, आमा दङ्ग परी। अँ फुल दिले, होइन होइन आफै थाहा पाएको, जेठो छोरोले नढाँट्दा नढाँट्दै ढाट्यो। आमा हाँसी, महान भन्नु कि प्राकृत, ममतायुक्त जिस्काईमा आमाले एकैपल्ट बेग्लै बेग्लै हातले छोराहरूको जगल्टा नभनेका केस समाए। छोराहरू फेरि आमामाथि पुरै जाइ लागे। यसपालि आमा कराइन, फुलसित अनावश्यक गुहार मागिन। दिनभरिको शारीरिक मानसिक थकाइए लोथ परि नुहाउने जाँगर हराइरहेकी आमा छोराहरूको आक्रमण प्रत्याक्रमणको मार खप्दा खप्दै चङ्गा भई। त्यही स्फूर्ति र आनन्दमा आमाले छोराहरूलाई छातीमा च्यापेर जुरुकै उचाली अनि हाँस्दै नुहाउने कोठा यानि बाथरूमतिर दगुराई। रङ लाग्यो, अब दुवैलाई नुहाइदिन्छु, भो 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 उनीहरूले मानेनन्। हाँसो र नुहाउने कोठासम्म पुग्ने छोटो बाटोबीच जम्मा यति कुरा भए। नोकर्नी फुल जति दर्के हाँसो लागे पनि आमा छोराहरूका पछि लागिन, ऊ तिनीहरूले फेर्नुपर्ने लुगाहरूका पछि लागे। चुनाव जितेको नेताको घर रात पर्दैमा सुन्ने हुने कुरै भएन। दिउँसो विजय जुलुसमा हिँड्न भ्याएका नभ्याएका, अनुहार देखाएर हिँड्न सकेका नसकेका कति टोल छिमेकका मान्छेहरू, आफन्त इष्टमित्रहरू नेतालाई बधाई दिन कि त हाँस्दै कि त मुस्कुराउँदै आए। बधाई दिइसकेपछि कि त हाँस्दै कि त मुस्कुराउँदै गए। चुनाव जिताउन लागिपर्ने पक्का कार्यकर्ता सहयोगीहरूले त खसी काटेर भोजै खाए, त्यो कुरा अर्कै हो। पक्का कार्यकर्ता सहयोगीहरूको भिडमा हावाछोपहरू पनि मिसिएका थिए। त्यहाँ कति खसी काटिए, कति ग्याल्टिन घरेलु ठहरा र कति बोतल राष्ट्रिय बहुराष्ट्रिय स्तरका रक्सी पिए, त्यसको हिसाब किताब राखिरहने आवश्यकता नेता भइसकेको लोग्नेले देखेन। स्वास्नीले आवश्यकता देखेर पनि नसुनिने विरोध जनाएन। एकपल्ट त लोग्नेले स्वास्नी मनोविज्ञानको ज्ञाता भएर विशेषज्ञ भन्न नमिल्ने पनि भन्यो, तिमी मुडफ नभइदेऊ डार्लिङ, आजको रात यस्तै हो, के गर्ने, कति कुरा नचाहँदा नचाहँदै पनि गर्नुपर्छ। म बुझ्न सक्छु। लोगेले त्यति जतन राखिदिएकोमा पनि स्वास्नीको खुसीको ठेगान रहेन। राजनीति भनेको यस्तै सम्झौताहरूको नाम हो, प्राय अप्रिय। लोग्नेले स्वास्नीको इतिहास चेतनामा जाग्न नपाओस् भन्ने अभिप्रायले सकभर मिठो मुस्कुराउँदै भन्यो। स्वास्नीले लोग्नेले जाग्न नपाओस् भन्ने चाहेको इतिहास चेतनालाई कम्तीमा केही घण्टा नभए सिँगै रात जगाइबस्न आवश्यक मानिन। उसलाई थाहा थियो राजनीति मात्र होइन दाम्पत्य जीवन पनि सम्झौताहरूको नाम हो, प्राय अप्रिय नै। प्रजातान्त्रिक युगको चुनाव, स्वास्नी चाहिँलाई अप्रजातान्त्रिक आक्रमणको डर छँदै थियो। घरभित्र घर बाहिर चर्किएका विजय उत्सव हल्लाहरूको ओभरकोट पहिरेर छातीभित्रको डर छाती बाहिर लुक्न सक्दैन। त्यसैले स्वास्नीले सोधिहाली, चुनाव हार्नेहरूले आक्रमण गरे भने के गर्ने? नडराउ डार्लिङ, चुनाव हार्नेहरूले नआएको कार बोलाइराख्ने गर्दैनन्। यो अब मन्त्री हुनेको घर हो। लोग्नेले छाती ठोक्यो। हो हो ल, कोही जीवनमा हारेर बौलाउँछन्, कोही जितेर बौलाउँछन्। स्वास्नी खित्त हाँसी, नहाँसेकी भए उसलाई इतिहास चेतना भएको जगाएको आरोप लाग्न सक्थ्यो। उच्च मध्यम स्तरीय मात लागेको लोग्नेले स्वास्नीलाई स्वास्नी नठाएर च्याप्पै समात्यो, काखमा राख्यो। मही खायो तर सबै मनमा नै। मन बाहिर लोग्नेले प्रत्युत्तरमा गर्नलाई केही पाएन, त्यसैले ट्वाँ पर्यो। लोग्ने स्वास्नी दुवै पटाङ्गिनीमा थिए। कार्यकर्ताहरू कि भोज खाइरहेका थिए कि भोज पकाइरहेका थिए। घरभित्र नोकर्नी फूलको रेखदेखमा छोराहरू सुतिसकेका थिए। फूल भने उग्दै थिए। थाहा छैन कतिपल्ट फोनको घन्टी बजेपछि फूलले उग्न छोडी फोन उठाए। हेलो, ल ल, बधाई छ सांसद निमोरी, फूलले बोलाइदिएपछि स्वास्नी चाहिँको कानमा कुमारी सिलुको आवाज गुनियो। विजय उन्मादका अप्रिय आवाजहरूबीच उसलाई शैली प्राध्यापिकाको आवाज प्रिय र प्रत्यक्षित जस्तो लाग्यो। बधाईका लागि धन्यवाद, तर यति राति? कति औपचारिक हुनु परेको नि मोरी। भोलि बिहानदेखि सांसदजीको फोन अतिव्यस्त होला भनेर आधा रातमै बधाई दिए कि मोरी। आफ्नो पक्षको उम्मेद्वार त हारिहाल्यो धाँधलीमा परेर। हार्नु नै धाँधलीमा पर्नु हो कि क्या? अरू देशमा त भन्न सकिन्न, आफ्नो देशमा त हो मोरी। त्यसपछि सिलु हाँसी, दुःख लाग्यो, किन नलाग्नु नि मोरी? फेरि हाँसी, त्यसो भए शोक मनाइबस्नु पर्ने, किन बधाई दिए कि त? प्रजातन्त्र मोरी, प्रजातन्त्र। प्रजातन्त्रमा लोग्ने मरे नाठोलाई बधाई दिइन्छ। फेरि ऊ हाँसी, सहेली प्राध्यापिका कुमारी सिलु एकचिम्टी पनि कपट नमिसिएको हाँसो हाँसी। सहेलीको सहेली प्राध्यापिकाले सोची, यो प्रजातान्त्रिक उन्मुक्तता हो कि नारी कुण्ठा? स्वास्नीले पटाङ्गिनी छोडेपछि त्यो ठाउँ भर्न महिला सङ्घकी कुमारी नेत्री आइपुगेकी थिए, हातमा रक्सी, चालमा मस्ती। जानी जानी नाइटो देखाउन सारीको सपकोला यथास्थिति पारामा अयथास्थित स्थानमा पन्छाइरहेकी कुमारी नेत्रीलाई एक सुईखुट्टे प्राध्यापकले यसरी पिछा गर्यो, मानौ ऊ मान्छे नभएर मासु चोर्न हिँडेको बिरालो हो। ए नेता, किन एक्लै? कुमारी नेत्रीले बाँस पड्केजे गरी मुख छोडी। ल अब यसले इज्जत लिने भयो भने डरले नेताको सातो गयो। उसले सुईखुट्टे प्राध्यापकतिर मुख बङ्गाएर कुरा नसुने चाहिँ गर्यो। सर, अब यहाँले मन्त्रीमण्डलमा कुन पोर्टफोलियो रोज्नुहुन्छ? अकस्मात ठूलो बाढी आएको खोला चाहिँ वात्त बढेको इज्जत श्रद्धाभावलाई सुईखुट्टे प्राध्यापकले सोधाईको रूपमा प्रस्तुत गर्यो। त्यो अनपेक्षित सोधाईमा नेताजीले कुमारी नेत्रीबाट मुक्तिको बाटो भेट्यो। यद्यपि सुईखुट्टे प्राध्यापकको उत्सुकता मन्त्रीमण्डलीय विभागहरूमा भन्दा कुमारी नेत्रीको घाँटी मन्त्रीका मामसल विभागहरूमा बढी थियो। क्या दामी नाइटो सभा! ऊ मनले जिब्रो टोक्दै स्वास्नीको सुकेको नाइटोलाई सरापिरहेको थियो। मित्र, पार्टी हाइकमानको इच्छा र राष्ट्रिय आवश्यकता बुझेर मात्रै म पोर्टफोलियो चयन गर्नेछु, नेताजीले जवाफ दियो निकै उच्च स्तरीय। सुईखुट्टे प्राध्यापक प्रभावित भई दीर्घ तरङ्गले टाउको हल्लाउन थाल्यो। सर, यहाँले कृपापूर्वक मित्र भनी सम्बोधन गर्नुभयो, पछि यसो पर्दाखेरि नबिर्सिदिनु होला। सुईखुट्टे प्राध्यापकले हात माड्यो तर मैल निस्केन। नेताजीले ती सफा हातहरूलाई आदरपूर्वक समात्यो अनि भन्यो, ल त्यो पनि भन्नुपर्छ र मित्र, छँदैछ नि। महिला सङ्घकी कुमारी नेत्री कुनै के बुझेर नबुझेर पटक्का झैँ हाँसी। भोज खाइरहेका यानी मासु चिथोरिरहेका रक्सी गुड्काइरहेका कार्यकर्ताहरूको आँखा जम्मै तानिए। यसले बिताउने भई नेता तर्सियो अनि इज्जतपूर्ण आत्मपलायनको बाटो कतै छ कि भनी टाढा देखिने घरको धुरीमा हेर्यो। धुरीमा बाटो थिएन, एउटा भद्दा डिस्कन्टेना थियो जसको बीच भागतिर एउटा रङ्गीन बाल्टी घोप्टाइएको थियो। ए नेता, त्यस्ता दहीछुरे खैरातेका हात किन समात्छस्? तागत भए मेरो हात समात, कम्बर समात, आइज नाचम। कुमारी नेत्रीले रक्सीको गिलासलाई बगैँचाका नाममा बचेका निलकाँडाका अव्यवस्थित झाङमा उत्याई अनि आफै नेताको हात च्याप्प समात्न पुगी। ए, मलाई नाच्न आउँदैन, नेता छटपट आयो। उसको उच्च मध्यम स्तरीय मात जुन कुमारी नेत्रीको छाया पर्नासाथ निम्न मध्यम स्तरमा झरिसकेको थियो अहिले पुरै गायब भयो। सांसद भए मन्त्री हुने भए भने फुइनला, अब तैँले हाम्रै इसारामा नाच्नुपर्छ नत्र देखाइदिन्छु। कुमारी नेत्रीले नेताको हात छोडेर एक यस्तो आङ्गिक कृपा गरी जसको विकिरण मात्रले पनि सुईखुट्टे प्राध्यापक हुरुर्ती जल्यो। ऊ जल्दा जल्दै बचेको अस्तित्व रक्षा गर्न भाग्यो, नेताले भाग्ने मौका नै पाएन। सागा मादा पा, सागा मादा पा पडू, तोरे मैं पे, भोज खानेहरूले हाहा र हुहु गरे। कुमारी नेत्री नेतालाई जबरजस्ती नचाउँदै जबरजस्ती नाची। अरूहरू पनि कुमारी नेत्रीको मांसल गुरुत्वद्वारा तानिएर नाच्न थाले। के भएछ भने हेर्न नेता लोग्ने कि स्वास्ने पठाङ्गिनीमा आए। तर उसले बुझ्न सकिन मान्छेहरू हाहा हुहु गरेर नाचिरहेका थिए कि नाच्न हाहा हुहु गरिरहेका थिए। बिहानको ठ्याक्क 3 बजे कुमारी नेत्री र स्वसरहका व्यक्तिहरू औपचारिक अनौपचारिक रूपले विदा भएर गइसकेपछि घरकुरुवा कार्यकर्ताहरूमध्ये कसैले घोषणा गर्यो, अब नेताजीहरूलाई सुत्न दिनुपर्छ। कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनिरहेको वाचन सरूभक्तको उपन्यास समय त्रास्तीको वाचन थियो। यससँगै आजको लागि हामीले विदा लिने बेला भएको छ। विदा हुनुअघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्टबक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np। हवस् त, अर्को साता सरूभक्तको उपन्यास समय त्रासदीको 4 श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा एक हप्ताका लागि हामीले जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रालाई स्थगन गरेका छौं। अर्को शुक्रबारबाट सोही आत्मालाप वाचन हुने नै छ, तर यो शुक्रबार उज्यालो सहकर्मी मिलन तिमिल सेनाको पुस्तक मिलनको बकपत्र सम्बन्धी विशेष श्रृङ्खला लिएर आउनेछौं। आजका लागि प्राविधिक साथी दिनेश रोला र विशालजित पालिखेसँगै सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।